أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا اللهم صل على محمد وآل محمد وعجل فرجهم. كل هم هبوط آدم على نبينا وآله وعليه السلام کے بارے میں دیکھ رہے تھے اور آپ کے سامنے حبوط کے لیولز بیان کیے اور کہا کہ تین لیولز ہیں حبوط کے. اور پھر یہ بات ہوئی تھی کہ حبوط آدم علیہ السلام اور حبوط شیطان میں کیا فرق ہے, یہ بہت امپورٹنٹ ہے اس کا جاننا, اور کہ اس کی طرف ہائی لائٹ ہم نے کیا تھا کل. پھر ہم ایک ریڈ الرٹ پہ پہنچے تھے, وہ ریڈ الرٹ آیت اللہ بہجت رحمت اللہ علیہ کی طرف سے تھا. میں چاہتا ہوں کہ آج اسی ریڈ الرٹ سے ہم دوبارہ شروع کرتے ہیں اور ایک دو نکات رہتے تھے اس کو تکمیل کر کے پھر ہم حبوط کے جو دیگر نکات ہیں وہ آپ کی خدمت میں پیش کریں گے. آیت اللہ بہجت رحمت اللہ علیہ نے اسی قرآن کی اس آیت سے ہی یہ تعلیم لیتے ہوئے سورہ آراف کی آیت نمبر 27 جو سیشن کل کے سیشن کے بالکل آخری میں ہم نے وہ پیش کی تھی, اسی سے الہام لیتے ہوئے آیت اللہ بہجت نے یہ بات فرمائی تھی کہ میں اس کو اب دوبارہ بعینہی میں تکرار کروں گا, اس کو سنیں غور سے. فرماتے ہیں کہ اگر ہم اشقیا کو دیکھیں تو ہم یہ نہیں کہہ سکتے کہ ہم ان سے بہتر ہیں. اگر ہم اشقیا کو دیکھیں تو ہم یہ نہیں کہہ سکتے کہ ہم ان سے بہتر ہیں. پھر یہاں پر جب آیت اللہ بہجت کے سامنے یزید اور شمر کا نام لیا جاتا تھا تو یہ فرماتے تھے کہ یہ مت سمجھنا کہ ہم وہاں تک نہیں پہنچ سکتے, ہمارے لیے اب تک پیش نہیں آیا ہے, ہمارا امتحان اس لیول کا نہیں لیا گیا ہے. اگر پیش آ گیا, اگر امتحان لیا گیا, کیا پتہ ہم بھی اس مرتبے تک سکوت کر جائیں, ہم بھی اس مرتبے تک گر جائیں, گراوٹ کا شکار ہو جائیں اور اس لیول اور مرتبے کا شکار ہو جائیں. بس یہ آیت اللہ بہجت کی ایک وارننگ ہے ہم سب کے لیے. اور یعنی یہ جو حبوط, کل میں نے آپ کو بلعم باعورہ کی بھی مثال دی کہ کس طرح وہ مبلغ حضرت موسیٰ علیہ السلام, مبلغ بنی اسرائیل جو ہے, وہ کس طرح وہ دنیا پرستی کا شکار ہوا, پھر اس نے فرعون کی گورنمنٹ کے ساتھ تعلقات قائم کیے اپنے, اور کس طرح آہستہ آہستہ وہ حبوط کا شکار ہوا اور حبوط کے مختلف لیولز جو ہے وہ ڈاؤن ورڈز اس نے طے کیے. صحیح. اور یہ آیت اللہ بہجت بھی در حقیقت ہمیں یہی فرما رہے ہیں کہ وہ حبوط کا راستہ جو شمر اور یزید نے طے کیا وہ ہم سب کے لیے پاسبل ہے. اب سورہ آراف کی آیت نمبر 27 میں نے آپ کے سامنے تلاوت کی, ٹھیک ہے, کہ جس میں خداوند متعال نے بنی آدم کو خطاب کیا اور کہا کہ ایسا کوئی کام نہیں کرنا کہ جس طرح شیطان نے تمہارے ماں باپ یعنی حضرت آدم علیہ السلام اور بی بی حوا سلام اللہ علیہا کو جنت سے نکالا, تم ایسا کوئی کام نہیں کرنا کہ جس سے تمہارے ساتھ یہ کام ہو, ٹھیک ہے, جو تمہارے ماں باپ کے ساتھ ہوا. بس یہ وارننگ ہم سب کے لیے ہے, بنی آدم کے لیے تا قیامت, ٹھیک ہے. اب یہاں پر ایک نقطہ جو اساتید فرماتے ہیں کہ یہ جو وارننگ ہے بنی آدم کو, اور مثلا وہ جو آیت اللہ بہجت نے وہاں پر فرمایا, یہ صحیح ہے, ہم سب کے لیے ہے یہ وارننگ, لیکن ایک ایسا طبقہ اس معاشرے میں زندگی گزارتا ہے کہ یہ وارننگ خاص طور پر اس طبقے کے لیے زیادہ قابل ہوشدار ہے, وارننگ کے قابل ہے. وہ کون سا طبقہ ہے کہ جو جس کو سب سے زیادہ خطرہ ہے, صحیح ہے, سب سے زیادہ خطرہ اس طبقے کو ہے. وہ کون سا طبقہ ہے؟ یہ وہ طبقہ ہے جو جس کو آپ کہتے ہیں رئیس, جس کے ہاتھ میں پاور ہوتی ہے, جس کے ہاتھ میں سیٹ ہوتی ہے, جس کے ہاتھ میں کرسی ہوتی ہے. اب یا وہ رئیس مملکت ہو سکتا ہے, या वो रईस बैंक हो सकता है, या वो रईस कोई इदारे का रईस हो सकता है, या वो किसी मदरसे का, किसी हौजे का रईस हो सकता है, या वो कोई ना कोई दीनी इदारा, नॉन दीनी इदारा, बिलाकर उसके हाथ में कंट्रोल है, उसके हाथ में पावर है। सबसे ज्यादा खतरा इस तबके को है जिसको अरबिक में और फारसी में भी कहते हैं मसूलीन। मसूलीन मसलन मसूल ममलिकत, हर कंट्री का मसूल ममलिकत है, हर बैंक का एक कुल्ली मसूल हैड हेड ऑफ द बैंक, सही है, या हेड ऑफ द फला इदारा, फला ऑर्गेनाइजेशन, ठीक है। बहुत सारी दीनी तंजीमें जो है वजूद में आती है, दीनी पार्टीज वजूद में आती है, बहुत सारे दीनी मदारिस और हौजे वजूद में आते हैं, और बिलाखिर हर एक को कोई ना कोई कंट्रोल कर रहा है, कोई ना कोई टॉप पर है, बिलाकर टॉप ऑफ द अथॉरिटी कोई ना कोई मौजूद है। तो ये वार्निंग इस तबके के लिए ज्यादा पेश की जाती है इस आयत के अंदर और आयतुल्ला बहजर के कलाम के अंदर। अब यहां पर बुजुर्गान के मैं दो कलाम आपके सामने पेश करूंगा इसी हवाले से, इस तबके के हवाले से। बहुत ही देखिए आप, ये कलाम बुजुर्गान का एक कलाम ये है कि अगर रियासत, रियासत यानी वही हेड हेड बनना, अगर रियासत बे वक्त इंसान के हाथ आ जाए, हलाकत तक पहुंचा देगी। क्यों? चूंकि रियासत के मुनासिब कौन सी चीज हमें चाहिए? देखें, हर चीज का एक तोड़ है। अगर खुदा ना खास्ता इंसान कोई हराम गजा, हराम माल को खाता है, हराम पैसों से कोई खाना खरीदता है और खाना बनाता है और उसको तनावल करता है, तो इसका तोड़ क्या है? इसका तोड़ यह है कि चूंकि उस हराम खाने से अब उसका गोश्त, उसकी हड्डियां, वो सब उस हराम खाने से बनती जा रही है, तो उसका तोड़ यह है जो आइमा अलैहिस्सलाम फरमाता है कि ये शख्स रोजा रखे। रोजे से वो जो हराम खाने से जो उसकी बॉडीली हड्डियां और गोश्त बना था, रोजे से वो सब मेल्ट डाउन हो जाएगा। देखिए, हर गुनाह का एक तोड़ है कि उस तोड़ के जरिए आप इस गुनाह को, उसके असरात को खत्म कर सकते हैं। तो यहां पर रियासत जो एक यानी एक खतरनाक, एक डेंजरस फील्ड है कि अगर इंसान इसके अंदर बेवक्त कदम रखे, सही, तो यहां पर बुजुर्गान फरमाते कि ये रियासत इसको हलाक कर देगी। क्यों? क्योंकि रियासत के मुताबिक इंसान को खुजू और खुशू की जरूरत है, सही है, लोगों के सामने खुजू और खुशू इन द सेंस, ना कि लोगों के सामने कि अब मैं आपका बंदा हूं, अब मैं आपका गुलाम हूं, नहीं, लोगों के सामने तवाजो इंसान को ज्यादा दरकार है। यहां पर खुदावन ने मुताल के सामने खुशू और तजर्रो इंसान इसका ज्यादा मोहताज है। कौन सा इंसान जो रईस बनना चाहता है, किसी भी, अब चाहे वो रईस ममलिकत हो, रईस मदरसा हो, रईस कोई ना कोई इदारा हो, ठीक है। फिर बुजुर्गान देखिए फिर क्या फरमाते हैं, रियासत मामूलन तफरउन ईजाद करती है, तफरउन यानी फिरौनियत ईजाद करती है। क्यों? क्योंकि इंसान बर्तरी का एहसास करता है। जब इंसान रियासत में आता है तो आहिस्ता आहिस्ता बर्तरी का एहसास करता है कि यस आई एम द बिग वन, सही है, आई एम द शो स्टॉपर, सही है, बाकी सब मेरे नीचे हैं, सही, इंसान सोचता है इस तरह। मुमकिन है कोई किसी, ये फैमिली में भी पॉसिबल है, फैमिली में जो हेड ऑफ द फैमिली होता है वो अपने आप को शायद इसी तरह देखे कि भाई मैं सबसे बड़ा हूं, मेरे फैसले सबसे ज्यादा माने जाएंगे, सही, मेरा फैसला अहम है, बाकियों की ओपिनियंस, बाकियों की राय और फैसले और व्यू पॉइंट्स और सोचने का तरीका नहीं, मुझे कबूल नहीं है, मैं, मेरा सोचने का तरीका, मेरी ओपिनियंस, मेरे फैसले, ये हेड ऑफ द फैमिली सोचता है बाज़ औक़ात इस तरह कि ये गलत है, सही। बस आप देखें हुबूद के मरातिब। अब एक और कलाम जो बुजुर्गान का है इस तबके के हवाले से मैं पेश कर दूं और फिर हम आगे बढ़ते हैं, वो ये है कि अगर आप ये चेक करना चाहते हैं कि फॉर एग्जाम्पल एक शख्स किसी इदारे का रईस बना है, किसी ऑर्गेनाइजेशन का हेड बन चुका है, अगर आप देखना चाहते कि इसके अंदर गिरावट आ रही है या नहीं आ रही, ये हुबूत का शिकार हो रहा है या नहीं हो रहा है, तो आप यहां पर ये चेक करें कि रियासत मिलने से पहले इसका अखलाक कैसे था और रियासत मिलने के बाद इसका अखलाक कैसे था। ठीक है, ये पैमाना। अब यहां पर एक रियासत क्या है, मैंने आपको मुख्तलिफ, फॉर एग्जाम्पल बैंक का हेड है, मदरसे का हेड है, कंट्री का हेड है, एक यहां पर रियासत जिससे बुजुर्गान हमारे उलमा बहुत ज्यादा परहेज करते हैं कि वी डोंट वांट दिस। सही है, हमें ये सीट नहीं चाहिए। वो क्या है? वो है मर्जईयत की सीट। मर्जाइयत से हमारे उलमा बहुत परहेज करते हैं कि हमें मर्जा नहीं बनना। क्यों? इसी वजह से है, क्योंकि उन्हें खौफ है कि हम हुबूत का शिकार ना हो जाएं। अब एक नजफ में एक आलिम थे, अब मेरे जहन में उनका नाम नहीं है। सही है, इसी किताब में जो आपके पीछे है आयतुल्लाह बेहजत की जो तस्वीर यहां पर लगी हुई है, इसी में ये मैंने वाकया पढ़ा है। उसमें नजफ के अंदर एक आलिम थे, फकीर थे, मुज्तहिद थे। उनको ये वो टाइम था जब आई थिंक सो मिर्ज़ा शिराजी जो साहिब फतवा तंबाकू हैं रहमतुल्लाह अलैह, ये उनके दो उनके टाइम का वाकया था कि एक उनके जमाने में एक मर्जाए तकलीद या मुज्तहिद और फकीर मौजूद थे, उनको ऑफर दी गई थी कि आप आज से मर्जा बने लोगों का। उन्होंने कहा कि मैं नहीं बनना चाहता। सही, अब उनको ये बिलाखिर मर्जईयत दी गई। ठीक है, इन द एंड शायद इसरार और इंसिस्ट होने की वजह से, इंसिस्ट करने की वजह से लोगों ने और उलमाओं ने उनको ये मर्जईयत की सीट दे दी। अब हुआ क्या, उन्होंने एक शख्स को कहा मर्जी, यानी आफ्टर गेटिंग द मर्जईयत उन्होंने शायद 2 या 3 दिन बाद एक शख्स को कहा कि तुम जाओ अमीर अल-मोमिनीन अलैहिस्सलाम के हरम में और इमाम से ये कहो कि ए इमाम, मेरी तरफ से इमाम को ये कहो कि ए इमाम, अगर आपको ये लग रहा है कि मैं इस मर्जईयत के बाद अब मजीद गिरावट के शिकार होने वाला हूँ, हुबूत का शिकार होने वाला हूँ, तो मुझे मौत दे दें। सही है, खुदा से तलब करें कि मुझे मौत आ जाए। वो शख्स जाता है इमाम अलैहिस्सलाम के हरम में, इस शख्स का पैगाम इमाम को पहुंचाता है, जरी के सामने जाता है और इमाम से बातचीत करता है। ठीक है, सलाम अर्ज करने के बाद 2 या 3 दिन बाद खबर आती कि ये मर्जा फौत हो चुके हैं, ये मर्जा फौत हो चुके हैं। अब आप देखें किस कदर रियासत, लेकिन आया हम में ये अखलाक है, यानी मैं अपने आप से ये पूछूंगा, मैं एज अ तालिब इल्म, सही है, आया मेरे अंदर ये जुरअत है, शुजाअत है कि अगर मुझे कोई सीट मिले तो मैं बजाय इसके कि मैं उस सीट के जो फ्यूचर इंजॉयमेंट्स हैं, जो मजे हैं सीट मिलने के, उसको ना देखूं और अपने इमाम से कहूं ए इमाम, अगर मैं हुबूत का शिकार होने वाला हूं तो मेरी मौत के लिए आप दुआ करें। सही है, अक्सर ऐसा नहीं होता है। अक्सर जो रईस बनते हैं ममलिकत के या इदारे के या कोई और किसी भी ऑर्गेनाइजेशन के, वो यानी दे वांट टू एंजॉय द सीट एटलीस्ट फॉर 4 इयर्स। ठीक है, बिलाखिर सीट मिलना आसान नहीं है, बहुत मेहनत की जाती है सीट हासिल करने में, तो बिलाखिर इंसान तो इस मौके को हाथ से जाने नहीं देता। खुदा हम सबको हुबूत के डाउनवर्ड मराहिल से इंशाल्लाह बचाए और हमें हुबूते बाज़गश पज़ीर, यानी वो हुबूत जो हज़रत आदम अलैहिस्सलाम ने तय किया और फिर उस सफ़र कमाली को तय किया, हम सबको भी वो तौफीक दे कि हम उस सफ़र कमाली को इंशाल्लाह तय करने की खुदा हमें तौफीक दे। अब यहाँ पर एक सवाल बुजुर्गान से करते हैं, असातीद से करते हैं कि ए असातीद, ए बुजुर्गान, हुबूत से हम कैसे बचें, क्या तरीकेकार है? तो यहां पर असातीद दो तरीकेकार बताते हैं, वो ये तवाज़ु और तवस्सुल। तवाज़ु खुदा के सामने सबसे ज्यादा हो, खुदा के सामने खुशू और खुजू हो, इंसान شب کو جائے، رات کو جائے، سحر کے وقت جائے، خدا کی بارگاہ میں آنسو بہائے، روئے، گریہ کرے، استغفار طلب کرے، صحیح ہے، خشوع خشوع سے زیادہ کام لے. لوگوں کے سامنے جب انسان ملتا ہے تو زیادہ اکڑ کے نہ ملے، تواضع کے ساتھ ملے، ٹھیک ہے. سب سے یہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی سیرت میں ملتا ہے کہ نبی اکرم پیش پیش تھے لوگوں کو سلام کرنے پہ. لوگوں کو ہمیشہ یہ کمپلین ہوتی تھی، پازیٹو شکایت ہوتی تھی کہ اے نبی اکرم، آپ ہمیشہ ہمیں سلام کرنے میں پہل کر لیتے ہیں، ہمیں سلام کرنے کا موقع نہیں دیتے آپ. آپ دیکھیں یہ اثرات ہیں، سلام سب سے پہلے اگر آپ سلام کریں تو اس کے اثرات ہیں، معنوی اثرات ہیں، وجودی اثرات ہیں. یہ ساری چیزیں جو ہمارے سامنے شاید چھوٹے چھوٹے نکات ہیں اخلاقی، یہ در حقیقت چھوٹے نکات نہیں ہیں، اس کے بڑے اثرات ہیں، وجودی اثرات ہیں. وجود کے اندر پھیلاؤ آتا ہے، جب وجود کے اندر پھیلاؤ آتا ہے تو انسان کو یہ حبوط سے بچاتا ہے. اور اسی طرح ائمہ معصومین علیہم السلام سے توسل انسان کرے، بے شک جس کنٹری میں بھی ہو. اب بعض لوگ یہ کہتے ہیں کہ یار آپ تو مثلا قم میں ہیں، آپ تو نجف میں ہیں، آپ تو سب سے زیادہ قریب ہیں حرم سے، تو آپ ہمارے لیے جا کے دعا کریں وہاں پر. میں ان سے ہمیشہ یہ کہتا ہوں کہ بھائی یہاں پر کوئی بارڈرز نہیں ہے، دیر از نو بارڈرز ان دس ورلڈ. جب آپ معنویت میں آتے ہیں اور اسپرچویلٹی میں آتے ہیں تو دیر آر نو بارڈرز، آپ جس کنٹری میں بھی ہیں آپ توسل کر سکتے ہیں. آپ حتیٰ حضرت معصومہ سلام اللہ علیہ جو کہ معصوم نہیں ہے، لیکن ان سے بھی توسل کر سکتے ہیں اپنی کنٹری میں بیٹھ کر، جس کنٹری میں بھی آپ موجود ہیں. تمام ائمہ سے آپ توسل کریں، توسل کے بہت اثرات ہیں اور شدید اثرات ہیں. اب آتے ہیں حبوط کے اوپر دوبارہ. دیکھیں جو آیات میں نے آپ کے سامنے تلاوت کی، ان آیات کو آپ دوبارہ لے کر آئیں، قرآن آپ کے سامنے ہو، اگرچہ پریزنٹیشن ہوگی آپ کے سامنے لیکن کوشش کریں قرآن آپ کے ہاتھ میں ہو، اس کو کھولیں باوضو ہو کر، اس کے اثرات ہیں، ٹھیک ہے. قرآن میں حضرت آدم علی نبینا وآلہ وعلیہ السلام کے لیے دو حبوط ذکر ہوئے. سب سے پہلا حبوط بسم اللہ الرحمن الرحیم، فَأَزَلَّهُمَا الشَّيْطَانُ عَنْهَا فَأَخْرَجَهُمَا مِمَّا كَانَ فِيهِ، یہاں سے وَقُلْنَا اهْبِطُوا بَعْضُكُمْ لِبَعْضٍ عَدُوٌّ وَلَكُمْ فِي الْأَرْضِ مُسْتَقَرٌّ وَمَتَاعٌ إِلَى حِينٍ. یہ سب سے پہلا حبوط تھا، صحیح. اس کے بعد حضرت آدم علیہ السلام نے توبہ کی، فَتَلَقَّى آدَمُ مِنْ رَبِّهِ كَلِمَاتٍ فَتَابَ عَلَيْهِ إِنَّهُ هُوَ التَّوَّابُ الرَّحِيمُ. جب توبہ محقق ہو گئی اور توبہ کو قبول کیا گیا ذات ربوبی کی جانب سے، پھر حبوط دوم کا خطاب آتا ہے کہ قُلْنَا اهْبِطُوا مِنْهَا جَمِيعًا فَإِمَّا يَأْتِيَنَّكُمْ مِنِّي هُدًى فَمَنْ تَبِعَ هُدَايَ فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ. اب یہاں پر چار سے پانچ نکات آپ کی خدمت میں پیش کریں. بحث یہاں پر تھوڑی ٹیکنیکلٹی زیادہ ہے، شاید کچھ حد تک کمپلیکیشن زیادہ ہوں، اس کی وجہ ہے کہ نکات زیادہ ہیں یہاں پر اور بہت ہی ایپلیکیبل نکات ہیں ہم سب کے لیے، صحیح ہے. یہ تھیوریٹیکل بحث یہاں پر کرنا مقصد نہیں ہے، ٹھیک ہے. آپ نے سیشن ہے فرسٹ سیشن سے آپ نے اب تک دیکھا ہوگا کہ یہ بحث الحمدللہ تھیوریٹیکل نہیں ہے، بلکہ ہم سب کی لائف میں ڈیلی بیسس پہ ایپلیکیبل ہے، اسپیشلی حبوط کی بحث جو کہ بہت زیادہ کاربورڈ ہے اور امپلیمنٹیشن اس کا زیادہ ہے. اب یہاں پر پہلا نقطہ یہ ہے کہ دیکھیں، یہاں پر آپ دیکھیں حبوط کو، دونوں حبوط کو دو الگ الگ آیات میں ذکر ہوا ہے، لیکن ہمارے پاس ایک ایسی آیت ملتی ہے کہ جس کے اندر حبوط کو، دونوں حبوط کو ایک ہی آیت میں جس کا ذکر کیا گیا ہے، ٹھیک ہے، کہ جس میں یہی خطاب آتا ہے کہ اے آدم، اے حوا، اے شیطان، تم لوگ حبوط کرو. اور بعین ہی یہ لفظ آتے ہیں کہ قلنا بھی تو بعضکم لبعض عدو، یہاں تک ذکر ہوتا ہے اس آیت میں، پھر فوراً اسی آیت میں فوراً قلنا بھی تو منہا جمیعا فاما یاتینکم منی اور آگے، صحیح ہے. لیکن इन आयात में जो सूरह बकरा की 36, 37 एंड 38 में जो खसूसियत है, यहां पर एक डिटेल्ड अकाउंट ऑफ हुबूत आया है। सही है, वो क्या है? देखें, सबसे पहले क्या है, सबसे पहले हुबूत का जब खिताब आता है तो ये लफ्ज़ा, ये जुमला आता है, इहबितू, तुम लोग निकल जाओ, बाज़ुकुम लिबाज़िन अदुव, तुम में से हर एक, तुम में से बास दूसरे बास के दुश्मन बन जाएंगे और हैं। ठीक है, तुम एक दूसरे के दुश्मन हो। अब यहां पर इस हुबूत को उलमा फरमाते हैं, ये हुबूत हुबूत अदावती कहलाता है, हुबूत दुश्मनी कहलाता है। सही है, क्यों? क्योंकि आप देखिए, फौरन हुबूत के बाद कौन सा खिताब आता है, बाज़ुकुम लिबाज़िन अदुव, तुम में से हर एक दूसरे के लिए दुश्मन है। ठीक है, अब ये हुबूत कहां मुहक्कक हुआ, मुझे बताएं आप। सबसे पहला खिताब हुबूत का ये उस वक्त हुआ जब हजरत आदम अलैहिस्सलाम ने उस शजरे ममनुआ से तनावुल किया था और सौआत का जुहूर हुआ, यानी तमायुल हैवानी मुहक्कक हुआ। उस तमायुल हैवानी के बाद हुबूत का खिताब आता है, यानी ये हुबूत कहां मुहक्कक हुई, जन्नत में। यानी अब तुम लोग जन्नत से निकल जाओ जमीन की जानेब। सही है, अब ये हुबूत जो हजरत आदम अलैहिस्सलाम और बीबी हव्वा सलामुल्लाह अलैहा करते हैं जमीन की जानेब, ये जन्नत से जमीन की जानेब है। ठीक है, और हुबूत है अव्वल है, ये हुबूत है अदावती है, इसको जहन में रखें अभी। ठीक है, अच्छा यहां पर एक और सब पॉइंट, एक छोटा सा जैली पॉइंट यहां पर ये, कि ऐसा नहीं है कि खुदावंद ने, मुताल ने हुबूत का हुक्म दिया और मुहक्कक बाद में हुआ, नहीं ऐसा नहीं है। इसको हम कहते हैं अमरे तकवीनी। अमरे तकवीनी क्या है कि जैसे अमर आया, जैसे हुक्म आया, फौरन हुबूत मुहक्कक हो गया। सही है, अब ये फौरन जैसे, ये ऐसी ताबीरें जो हम मजबूर हैं कि दुनिया के अंदर, चूंकि हम जिस्मानी हैं और अल्फाज के मोहताज हैं, वर्ड्स के मोहताज हैं, जुमलात के मोहताज हैं, तो और टाइम वाले लोग हैं हम, जमान और मकान के मोहताज हैं, जबकि वहां पर जमान और मकान उस एतबार से नहीं है जिस तरह यहां पर है, तो हमें ये ताबीरें इस्तेमाल करनी पड़ी है। आप यूं समझे, कुन फयकून, चलिए ये बेहतर है, यानी कुन फयकून वाला मामला यह तय हुआ, जैसे अमर बेहबूत आया फौरन जो है वो हुबूत मुहक्कक हो गया। यानी ऐसा नहीं है 1 सेकेंड और 2 सेकेंड का भी फासला यहां पर नहीं है। ये छोटी सी बात थी, मैंने सोचा कह दूं ये आपके सामने। अब यहां पर दो तफसीरें मौजूद हैं इसी आयत की, हुबूत अव्वल की दो तफसीरें मौजूद हैं, कि एक ये कि ये हुबूत का जो खिताब है इह बितू, चूंकि जमा का सीगा है, प्लूरल है यहां पर, तो यहां पर खिताब हजरत आदम को भी हुआ है, बीबी हव्वा सलामुल्ला अलैहा, और शैतान भी इस खिताब में शामिल है। क्यों शैतान को इस खिताब में हम शामिल कर सकते हैं, क्योंकि आगे जो बात आ रही है, बाज़ुकुम लिबाज़िन अदूव, शायद मुराद खुदावंदी ये हो कि शैतान तुम्हारा दुश्मन है। चूंकि शैतान तुम्हारा दुश्मन है और हम तुम्हें पहले ही वार्न कर चुके हैं, होशियारी दे चुके हैं, तो यहां पर बाज़ुकुम लिबाज़िन अदू से मुराद यहां पर शैतान है। ये एक तफसीर है कि कोई प्रॉब्लम नहीं है, सही है, ये तफसीर उलमा ने कबूल की है। दूसरी तफसीर भी उलमा ने कबूल की है, वो क्या है कि यहां पर खिताब आदम अलैहिस्सलाम को, बीबी हव्वा सलामुल्लाह अलैहा और नस्ल आदम को भी यहां खिताब शामिल है। हम यहां पर शैतान को शामिल नहीं करेंगे, बल्कि किसको शामिल करेंगे, प्लूरल के होने के एतबार से, नस्ल आदम को, यानी ए नस्ल आदम तुम एक दूसरे के दुश्मन बन जाओगे। और यहां पर आप देखें, जब हजरत आदम अलैहिस्सलाम ने जमीनी जिंदगी का आगाज किया तो किसके दरमियान सबसे पहली फाइट मुहक्कक हुई, हाबिल और काबिल, ये एक दूसरे के दुश्मन बन गए। अगरचे दुश्मनी कहां से आगाज हुई, किसकी जानिब से आगाज हुई, काबिल से दुश्मनी का आगाज हुआ। तो आप देखें, ये दोनों तफसीरें उलमा इसको कबूल करते हैं और इसमें कोई टकराव नहीं है, कोई प्रॉब्लम नहीं है। ये पहला नुक्ता था। ठीक है, अब बात सारी ये कि अगर कहानी यहीं तक होती, یعنی حبوت کا خطاب آتا حضرت آدم علیہ السلام کو، اور یہ پھر کہا جاتا، یہ جو کہا گیا کہ تم میں سے ایک جو ہے باز اسے باز کے دشمن ہو، وَلَكُمْ فِي الْأَرْضِ مُسْتَقَرٌ، تم لوگ جو ہے وہ زمین پر رہائش اختیار کرو گے، مستقر ہو جاؤ گے، وَمَتَاعٌ إِلَى حِينٍ. اب یہ جو حین آیا ہے، یہ علماء فرماتے وَمَتَاعٌ إِلَى حِينٍ انسان کے بدن سے مربوط ہے، یعنی تم زمین پر ہی رہو گے، ٹھیک ہے. اب اگر یہاں تک خطاب آتا، اس کے آگے وہ آیت نہیں آتی کیا کہ فَتَلَقَّى آدَمُ مِن رَبِّهِ كَلِمَاتٍ فَتَابَ عَلَيْهِ، توبہ محقق نہ ہوتی اور صرف یہ حبوط اول ہوتا. علماء یہاں پر یہ فرماتے ہیں کہ اگر ایسا ہوتا اور حضرت آدم توبہ نہیں کرتے، تو حضرت آدم کا وجود حیوانیت کی حد تک ہی رہ جاتا، اور یہ حبوط پھر غیر قابل برگشت ہوتا، پھر آدم کبھی بھی لوٹ نہیں سکتے تھے اس انسانی کمال کی جانب. صحیح ہے، بات سمجھ رہے ہیں؟ اگر یہ حبوط اول یہیں تک ہوتا اور حضرت آدم توبہ نہیں کرتے، کیونکہ توبہ کرنے کے بعد حبوط دوم محقق ہوتا ہے. کون سا حبوط دوم؟ جو قابل بازگشت بے سوی خداوند متعال ہے، ٹھیک ہے. اگر یہ سب نہ ہوتا، توبہ محقق نہ ہوتی، تو حضرت آدم کا وجود زمین پر حیوانیت کے پہلو میں ہی رہ جاتا. صحیح ہے، حیوانیت کے پہلو اور اس کے بعد میں ہی رہ جاتا، وہ حیوانیت سے آگے نہیں بڑھتے، فقط بدن ہوتے، اور ایسے بدن ہوتے اور ان کی روح بھی ایسی نہ ہوتی کہ جو غیر قابل پرواز ہو بسمت کمال انسانی، ٹھیک ہے. تو یہ نہیں ہوا. الحمدللہ حضرت آدم علیہ السلام نے پھر توبہ کی، فتلقى آدم من ربه کلمات فتاب علیہ، آدم علیہ السلام نے اپنے رب سے کلمات کو دریافت کیا. میں نے آپ کو کہا کلمات سے مراد، علماء نے یہاں پر مختلف دو تین اقوال موجود ہیں، علماء فرماتے ہیں یا کلمات سے مراد معصومین علیہ السلام ہے یا کچھ اور ہے. وہ کچھ اور کیا ہے وہ بھی ہم اس کے اوپر آتے ہیں، اس کے اوپر ہم ڈیٹیل میں آئیں گے. یہ میں دو یا تین نکات پہلے بیان کر دوں، پھر ہم توبہ کا چیپٹر انشاءاللہ آج اور ایک یا دو اور سیشنز میں ہم توبہ کے بارے میں مفصل بحث کریں گے. اب یہاں پر توبہ محقق ہوئی، حضرت آدم نے ان کلمات کے ذریعے توبہ کی اور خدا نے ان کی توبہ قبول فرمائی، انہو ہوا تواب الرحیم. اس کے بعد، اچھا توبہ کہاں ہوئی ہے؟ زمین پر، جو پہلا حبوط ہوا تھا اس کے بعد زمین پر آئے حضرت آدم اور بی بی حوا سلام اللہ علیہ. پھر حضرت آدم نے توبہ کی، توبہ ہونے کے بعد، قبول کرنے کے بعد اب یہ خطاب آتا ہے، حبوط، دوسرا حبوط. قل اهبطوا منها جميعا فاما ياتينكم مني هدى فمن تبع هدايا فلا خوف عليهم ولا هم يحزنون. اب یہ جو حبوط، حبوط دوم میں، وہ حبوط اول کیا تھی؟ حبوط عداوتی، حبوط دشمنی، بعضكم لبعض عدو. لیکن یہ جو حبوط ہے اس کو کہتے ہیں حبوط ہدایتی. یہاں پر حبوط کی نوعیت تبدیل ہو جاتی ہے، حبوط کا ٹائپ بدل جاتا ہے، حبوط کا کائنڈ بدل جاتا ہے، حبوط عداوتی سے بدل جاتا ہے حبوط ہدایتی میں. اب یہاں پر خداوند متعال نے حضرت آدم علیہ السلام کے لیے دو راستے قرار دیے، ایک ہدایت کا راستہ اور ایک ضلالت کا راستہ، گمراہی کا راستہ. صحیح، نور کا راستہ، ظلمات کا راستہ. ٹھیک، یہ حبوط دوم کے بعد یہ کام انجام پاتا ہے. دیکھیں کہاں پر ہمیں آیت میں ملتا ہے، مجھے بتائیں آپ آیت میں ڈھونڈنے کہ ہدایت کا راستہ ہمیں کیسے پتا چلا کہ یہ حبوط ہدایتی ہے. دیکھیں خود آیت میں ہے، قُلْ اهْبِطُوا مِنْهَا جَمِيعًا، تم سب جمیعًا حبوط کرو، فَإِمَّا يَأْتِيَنَّكُمْ مِنِّي هُدًى، کہ اگر میری طرف سے یعنی تمہارے لیے، یا اتینکم منی ہدا، فمن تب ہدایت آتی ہے میری طرف سے تمہارے لیے، فمن تبع ہدایا، جو شخص میری ہدایت کی اتباع کرے، پیروی کرے، فلا خوف علیہم ولا هم یحزنون، اس کے لیے کوئی خوف و حزن نہیں ہے. یہ دیکھیں ہدایت کا راستہ ہے، اس کو کہتے ہیں حبوط ہدایتی، یعنی یہ وہ حبوط ہے جو قابل بازگشت ہے خداوند متعال کی جانب، اس انسانی کمال اور الہی کمال کی جانب یہ قابل بازگشت حبوط ہے. اب آپ کہیں یہاں پر تو صرف ہدایت کی بات کی گئی ہے، ضلالت کا ہے؟ ضلالت اگلی آیت میں آپ دیکھیں، اگلی آیت میں دیکھیں، والذین کفروا، اور جو لوگ کفر اختیار کریں، وکذبوا بآیاتنا، ہماری آیات کو تکذیب کریں، جھٹلائیں، اولئک اصحاب النار هم فیہا خالدون، کہ یہ لوگ جہنم میں اور نار جہنم میں خالدون ہیں، خلود ہیں، ہمیشہ کے لیے ہیں جہنم کے اندر. خالدون سے منا اب جہنم سے واپس کبھی باہر نہیں آئیں گے. اوکے، اب یہ دیکھیں حبوط دوم، الحمدللہ تکمیل ہو گئی، ٹھیک ہے. حبوط عداوتی کے بعد حبوط ہدایتی، ہدایت کا راستہ بھی سامنے آ گیا اور گمراہی کا راستہ بھی ترسیم ہو گیا، ٹھیک ہے. اب یہ وہ موقع تھا کہ جہاں پر انسان کی خلقت 100% مکمل ہو جاتی ہے، الحمدللہ. اب نقطہ دی گئے، اگلا نقطہ یہاں پر یہ دیکھیں غور سے، اب یہاں پر سوال، ہم نے یہ کہا کہ ہدایت کا راستہ یہاں پر طے پاتا ہے، تو اس کا کیا مطلب ہے؟ آیا باقاعدہ شریعت نازل ہوتی ہے حضرت آدم کے لیے؟ باقاعدہ شریعت کے احکام نازل ہوتے ہیں، فقہی احکام، معنوی احکام، اور یہ سارے احکام نازل ہوتے ہیں حضرت آدم علیہ السلام کے لیے؟ نہیں، شریعت نازل ہوتی ہے لیکن ایک خاص نوعیت کی شریعت، ایک خاص ٹائپ کی شریعت، وہ جسے ہم کہتے ہیں شریعت کے اندر احکام ہے، فقہ کے احکام ہیں اور دیگر احکام ہیں، یہ حضرت آدم کے بعد سب سے پہلے رسول اولو العزم یعنی حضرت نوح علیہ السلام کی بعثت میں یہ شریعت نازل ہوتی ہے، جس کے اندر باقاعدہ احکام ہیں، قوانین ہیں، لاز ہیں، رولز اینڈ ریگولیشنز ہیں، باقاعدہ یہ کام کرو تو ثواب ملے گا، یہ کام نہ کرو تو گناہ ملے گا، ٹھیک ہے. اوکے، لیکن حضرت آدم علیہ السلام کے زمانے میں ان کے لیے جو شریعت نازل ہوئی وہ آپ کہہ سکتے ہیں ایک کلی شریعت تھی، کفر و ایمان کی شریعت تھی، صحیح ہے، جہاں پر باقاعدہ احکام نہیں تھے. یہ ایک نقطہ. ایک اور نقطہ یہاں پر یہ ہے کہ اب ہم آتے ہیں توبہ اور ہدایت کی جانب. میں نے دو لفظ استعمال کیے، نوٹ کیا آپ نے؟ توبہ اور ہدایت. کیوں توبہ اور ہدایت؟ توبہ سے ہدایت کا کوئی تعلق ہے؟ بہت گہرا تعلق ہے. علماء فرماتے ہیں، اور علماء سے بھی پہلے خود ائمہ معصومین علیہم السلام فرماتے ہیں، اور ان سے پہلے بھی خود خداوند متعال فرماتے ہیں کہ ہر توبہ اپنے بعد ایک نئی ہدایت لے کر آتی ہے. بہت غور سے، ہر توبہ، ہر استغفار، اسی وجہ سے کیوں استغفار کی اس قدر تاکید کی گئی ہے، اگر بے شک میں اور آپ گناہ نہ بھی کریں تو بھی استغفار ضروری ہے، کیونکہ ہر استغفار انسان کے لیے ایک نئی گائیڈنس، ایک نئی ہدایت لے کر آتی ہے انسان کے لیے، میرے اور آپ کے لیے. فتلقى آدم من ربه كلمات، آدم علیہ السلام نے اپنے رب سے کلمات کو دریافت کیا، فتاب علیہ انہو ہوا التواب الرحیم. یہ توبہ باعث بنی کہ حبوط عداوتی یعنی حبوط اول تبدیل ہو گئی حبوط دوم میں یعنی حبوط ہدایتی میں. اگر یہ توبہ نہ ہوتی تو حضرت آدم علیہ السلام اور میں اور آپ سب جو ہے وہ حبوط عداوتی کے اندر ہی رہ جاتے. اب ہمیں دیکھنا ہے، اب اس آیت کو ہم زیادہ اینالائز کریں گے، صحیح ہے. اس آیت کے اندر فتلقى آدم من ربه کلمات، اس کے اندر ہم تھوڑا زوم ان کرتے ہیں اور دیکھتے ہیں یہاں پر کیا نکات ہمارے علماء نے اور اساتید نے بیان کیے ہیں. دیکھیں یہاں پر پورا تو اسی آیت کے اندر جالب، دیکھیں عربک کی فصاحت اور بلاغت کی بھی خصوصیت ہے، اور خالق زبان عربی کی جو ہے وہ کا جو کمال آپ دیکھیں، اسی آیت میں فتلقا آدمو من رب ہی کلماتن، دیکھیں ترتیب کے ساتھ چلے، سٹیپ ون، سٹیپ ٹو، سٹیپ تھری. آدم علیہ السلام نے اپنے رب سے کلمات کو دریافت کیا. ٹھیک ہے، اب یہ کلمات کیا ہے پہلے اس کو دیکھ لیتے ہیں، پھر دوبارہ پیچھے آتے ہیں. میرے ربی ہی کلمات، میرے ربی ہی کا کیا مطلب ہے؟ یہاں پر روایات میں مختلف تفسیریں ذکر کی گئی ہیں کلمات کے بارے میں. ایک روایت یہ کہتی ہے کہ یہ کلمات معصومین علیہ السلام یعنی اہل البیت پنجتن، جس کو ہم کہتے ہیں نا پنجتن، ٹھیک ہے، مراد یہی خمسہ طیبہ مراد ہے، یعنی پنجتن مراد ہے یہاں پر. ٹھیک ہے، یا مراد ایک اور قول میں یہ ہے کہ یا مراد کچھ خاص دعائیں ہیں کہ حضرت آدم نے ان دعاؤں کو خداوند متعال سے دریافت کیا اور ان دعاؤں کو جو ہے وہ خدا کے سامنے پیش کیا، یعنی خداوند متعال نے حضرت آدم کو تعلیم دی کہ اس طرح تم دعا کرو، توبہ کرنے کا یہ طریقہ کار ہوتا ہے. ٹھیک ہے، حضرت آدم نے اسی مطابق جو ہے توبہ کی اور ان کی توبہ قبول ہوئی، ایک یہ تفسیر کی جاتی ہے. یا وہ جو پنجتن کی میں نے آپ کو مثال دی، وہاں پر علماء یہ فرماتے کہ حضرت آدم نے یہ دیکھا کہ یہ ہستیاں، یہ اہل البیت خداوند متعال کے نزدیک ترین افراد ہیں، نزدیک ترین ہستیاں ہیں، مقربین اللہ ہیں، تو حضرت آدم نے ان سے توسل کیا اور ان سے توسل کر جو ہے وہ ان کی توبہ قبول ہوئی. ایک تیسری تفسیر یہ ہے کہ حضرت آدم علیہ السلام کو خداوند متعال نے، ایک منٹ میں یہاں رکتا ہوں، مجھے آپ ایک بات بتائیں، یہاں پر حضرت آدم علیہ السلام کے پاس کون سا سرمایہ موجود ہے، وہ کون سا کیپٹل ہے، وہ کون سا سرمایہ ہے جس کو لے کر حضرت آدم کو جنت میں داخل کیا گیا، مجھے بتائیں کو کیا ہے. I'm waiting. ہے، آپ سوچیں آپ اس بارے میں، صحیح ہے، آپ دیکھیں جنت سے پہلے کیا ہوا، وہ کون سی آیت تھی کہ جنت میں بھیجنے سے پہلے خداوند متعال نے وہ آیت یا قرآن میں ذکر کی اور وہ جو ہے وہ مرحلہ طے ہوا، وہ تھا تعلیم اسماء. صحیح ہے، دیکھیں یہاں پر پوسیبل نہیں ہے کہ جس طرح ہوتا ہے کہ میں آپ سے کوئی پوچھوں، آپ جواب دیں اور میں آپ سے کہوں کہ یہ فریج آپ کا ہوا، یہ ٹی وی آپ کا ہوا، یہ موبائل آپ کا ہوا. صحیح ہے، ہمارا یہ طریقہ کار نہیں ہے، رمضان ٹرانسمیشنز ہم یہاں پر نہیں کر رہے. ٹھیک ہے، دیکھیں حضرت آدم علیہ السلام کے پاس جو سرمایہ موجود تھا وہ اسماء تھا، اسماء الہی، اور خزانہ اسماء الہی ان کے وجود میں موجود ہیں. صحیح ہے، اب یہاں پر بعض علماء یہ فرماتے ہیں کہ خداوند متعال نے یہ جو کہا ہے فتلقا آدم من ربہ کلماتن، در حقیقت وہ حقیقت غفور اور رحیم کی تعلیم خداوند متعال نے حضرت آدم کو یہاں پر دی، اور اس حقیقت غفور اور رحیم سے حضرت آدم نے توبہ کی اور ان کی توبہ قبول ہوئی. بس کلمات کے بارے میں ہم نے یہاں دیکھ لیا. ٹھیک ہے، یہ تینوں تفسیر پوسیبل ہے، حقیقت غفور الرحیم کی تعلیم خداوند متعال نے تعلیم اسماء کے مرحلے میں دے دی تھی، حضرت آدم نے اب اس سرمایہ سے فائدہ اٹھایا، یعنی فائدہ ان دا سینس کہ استعمال کیا. صحیح ہے، اسی تعلیم سے استفادہ کیا اور حقیقت غفور الرحیم کو اپنے کام میں لیا اپنی توبہ کے لیے، اور الحمدللہ پھر ان کی توبہ قبول ہوئی. ٹھیک ہے، اب ہمیں یہ دیکھنا ہے اب دوبارہ اس آئے، اب یہ بہت امپورٹنٹ ہے، یہ اگر ہم نے آخری 10 منٹس کو طے کر لیا تو نون علی نور ہو جائے گا. دیکھیں اس کو یہاں پر فتلقا آدم من ربہ کلمات، دیکھیں من ربہ آیا ہے، یعنی پہلے مرحلے میں خداوند متعال کی ذات سے اس خدائے رحمان اور رحیم کی طرف سے عنایت اور لطف حضرت آدم پر شامل حال ہوتا ہے. فتلقا آدم من ربہ، یعنی آپ دیکھیں حضرت تو آدم علیہ السلام توبہ کرنے جا رہے ہیں، توبہ کرنے کے لیے سب سے پہلا ایکشن کون اختیار کرتا ہے؟ خود ذات خداوند متعال. ذات خداوند متعال حضرت آدم کو کلمات القا کر رہے ہیں، کلمات دے رہے ہیں. ठीक है। अब फताब अलै, दूसरा मरहला, दूसरा मरहला ये फताब अलै कि आदम अलै सलाम ने इन कलिमात की मदद से उन अस्मा से, उन अस्मा के जरिए तौबा की, ये दूसरा मरहला। तीसरा मरहला देखे, इन्नहु हुव तवाबुर रहीम, फिर दोबारा खुदावंद मुताल से लुत्फ और इनायत हजरत आदम के शामिल हाल होता है। और ये देखिए, ये तौबा का पूरा प्रोसेस इस छोटी सी आयत में बयान किया गया है। यानी हर तौबे में, हर तौबे की देखें इस तरह से, गौर से सुने, हर तौबा की इब्तिदा भी खुदा से होती है, इंतहा भी खुदा से होती है। कितना अजीब लुत्फ और मेहरबानी खुदावन्ने मुताल से की तरफ से हम सब के ऊपर है। देखें, यानी अगर हम तौबा की तौफीक भी पा रहे हैं, वो भी खुदावन्द मुताल की जानिब से। अगर खुदा की तौफीक ना हो तो मैं और आप कभी भी इस्तिगफार ना करें। असातीद फरमाता है कि एक तौबा, अगर ये तौबा ना हो, अगर तौबा ना हो तो एक गुनाह से इंसान बर्बाद हो जाए, नाबूद हो जाएगा, एक गुनाह से। एक गुनाह इस कदर मोहलिक है, हलाक कुनंदा है। अब यहां पर हमें ये देखना है कि हजरत आदम को जो खुदावन ने मुताले कलिमात दिए ना, अब हमें कौन से कलिमात मिलते हैं? सही है, वो कौन से कलिमात है कि खुदावन ने मुताल हमें इल्का करता है कि उन कलिमात के जरिए, वो कलिमात जब हमारे वजूद में मुहक्कक होते हैं, फिर हम जाते हैं तौबा की तरफ, इस्तिगफार करते हैं, और इस्तिगफार करने के बाद खुदा फिर दोबारा अपने लुत्फ और रहमत के जरिए हमें जो है मुआफ कर देता है। उलमा फरमाते हैं कि ये जो गुनाह करने के बाद जो पशेमानी और निदामत हमारे शामिल हाल होती है, ये पशेमानी और निदामत ही वो कलिमात हैं जो खुदावंद मुताल हमारे वजूद में इल्का फरमाता है। बस यहां पर अब एक नतीजा लेंगे कि तौबा का मतलब फकत गुनाह से वापसी का नाम नहीं है। हम समझते हैं कि तौबा ये कि इंसान गुनाह करे, तौबा 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 करे, अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह, कान पकड़ ले, ये तौबा नहीं है। तौबा सिर्फ 70 मरतबा अस्तगफिरुल्लाह व अस्अलुहु तौबा कहना नहीं है, बल्कि तौबा इंसान के वजूद के स्ट्रक्चर का एक अहम जुज कहलाता है। मैंने आपको पहले भी कहा था, ये सब कुछ क्या हो रहा है, इंसान के वजूद का स्ट्रक्चर बयान हो रहा है। सबसे आखिरी चीज जो हजरत आदम अलैहिस्सलाम के वजूद का, उनके वजूद के स्ट्रक्चर का हिस्सा बनाई गई, वो तौबा आदम है, वो तौबा है, तौबे का सिस्टम है, तौबे का निजाम है जो हमारे अंदर रखा गया। और तौबा, अब हम आएंगे बाद में कि अब इंशाल्लाह कल से ये बात शुरू करेंगे कि तौबा की मिसाल हम क्या दे सकते, तौबा क्या है। यानी तौबा इंसान की, मैंने आपको पहले भी कहा था, इंसान का डिफेंसिव सिस्टम की तरह है। जिस तरह इंसान का बॉडीली डिफेंसिव सिस्टम है जो मुख्तलिफ वायरसेस और बैक्टीरियाज और माइक्रोब्स के सामने मुकाबला करता है, ठीक है, इसी तरह तौबा इंसान के रूही निजाम का डिफेंसिव सिस्टम का नाम है। इसके बारे में हम कल से बात करना उम्मीद है इंशाल्लाह शुरू करेंगे। अब एक और बात बस आखिरी में कर देते हैं, एंड देन वी विल रैप अप दिस सेशन। वो ये कि आदम अलैहिस्सलाम की तौबा बाइस बनी, आदम अलैहिस्सलाम ने तौबा की, इसका नतीजा ये हुआ कि हुबूत अदावती तब्दील हो गई हुबूत हिदायती में, ठीक है। किस वजह से? खुदा की रहीमियत की वजह से, खुदा की रहमानियत की वजह से। अगरचे यहां पर रहीमियत का लफ्ज इस्तेमाल करें तो बेहतर है, क्यों, क्या फर्क है रहमान और रहीम में? रहीमियत यानी वो रहमत खास, रहमानियत यानी वो रहमत आम जो तमाम बंदगान, चाहे वो काफिर हो चाहे वो काफिर ना हो, मुस्लिम हो, सबको शामिल होती है, ठीक है। देखें, खुदावंद मुताल मोमिन का भी रिस्क अता करता है, काफिर को भी रिस्क देता है, ये खुदा की रहमानियत का तकाज़ा है। लेकिन खुदा की रहीमियत खास बंदों को शामिल हाल होती है, काफिरों को शामिल हाल नहीं होती है। تو یہاں پر خداوند متعال نے اپنی رحیمیت کے ذریعے جو ہے وہ کلمات کو حضرت آدم کے وجود میں القا کیا، اور ان کلمات کے ذریعے حضرت آدم علیہ السلام نے توبہ کی اور توبہ ان کی قبول ہوئی. جب حیات زمینی، غور سے، جب حیات زمینی اور عرضی پر آ گئے حضرت آدم کہ یہ حبوط ہدایتی میں یا تبدیل کی بات ہوئی، اور یہاں پر ہدایت اور ضلالت کا راستہ سامنے آیا. صحیح ہے، میں دوبارہ تکرار اس لیے کر رہا ہوں کیونکہ ہمیں یہاں پر کمپلیشن پروسیس، جو فائنل سٹیج پہنچ جاتا ہے، یہاں پر تکرار ضروری ہے. ٹھیک ہے، اوکے. یہاں پر دو نکات ہیں، چھوٹے نکات ہیں، وہ یہ کہ ہدایت کس جانب ہوئی اور گراوٹ یعنی سکوت، سکوت یعنی گراوٹ، دو نقطے والا جو قاف ہے اس سے سکوت بنتا ہے. ٹھیک ہے، ہدایت کس جانب ہوئی؟ اس قرب الہی کی جانب ہدایت ہوئی، بازگشت بے قرب الہی کی جانب ہدایت محقق ہوئی. اور سکوت اور گراوٹ کہاں محقق ہوئی؟ حیات عرضی یعنی اسفل السافلین کی جانب سکوت اور گراوٹ محقق ہوئی. صحیح ہے، اب ہمارے پاس دو راستے ہیں، میرے اور آپ کے پاس دو راستے ہیں، میں اور آپ جو کہ بنی آدم کہلاتے ہیں، ہمارے پاس دو راستے ہیں، یا ہم ہدایت کا راستہ اپنائیں اور خدا کے قرب اور اس کی نزدیکی کی جانب یہ راستہ اختیار کریں، معصومین علیہ السلام کی بات مانیں، ان کی شریعت پر عمل پیرا ہوں، ان کے احکام پر عمل کریں، سیر و سلوک الاللہ کا راستہ طے کریں اور خدا کے نزدیک ہو جائیں، یا ہمارے پاس شیطان کا راستہ ہے کہ حیات عرضی یعنی اسفل السافلین کے راستے کو ہم طے کریں اور زمین کے ان سات لیئرز کو ڈاؤنورڈ سمیت ڈاؤنورڈ ڈائریکشن میں طے کرتے چلے جائیں، اور شیطان کی طرح وہ حبوط کا راستہ طے کریں جو غیر قابل بازگشت ہو، خدا نخواستہ. بس یہ ہدایت کا راستہ، یہ ضلالت اور سکوت کا راستہ ہم سب کے لیے ہے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.
اللهم صل على محمد وآل محمد، اللهم صل على محمد وآل محمد، اللهم صل على محمد وآل محمد، اللهم صل على محمد وآل محمد.